रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। काठमाडौँदेखि धादिङ जोड्ने नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा मुलुककै पहिलो सुरुङ मार्ग सञ्चालनसँगै सड़क यातायातमा फड्को। सामाजिक सद्भाव कायम गर्न सबैमा आह्वान गर्ने सुनसरीमा बसेको सर्वदलीय बैठकको निर्णय। स्थानीय देवानगंज र आसपासका क्षेत्रमा प्रशासनद्वारा निषेधाज्ञा जारी। चिकित्सकमाथि भएको कुटपिटको विरोधमा स्वास्थ्य कर्मीहरूद्वारा नारायणी अस्पतालमा आकस्मिक सहितका सबै सेवा ठप्प। र फ्रान्स र स्पेनमा फैलिएको डढेलो अझै नियन्त्रणमा आउन सकेन। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आजदेखि औपचारिक सञ्चालनमा आएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नेपालस्थित जापानी राजदूत मायदा तोरू र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष डाक्टर तानाका अकी हिको लगायतको उपस्थितिमा सुरुङ मार्ग उद्घाटन गर्नुभएको हो। मन्त्री लम्साल, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङभित्र गाड़ी चलाएर सवारी आवागमनको पनि उद्घाटन गर्नुभयो। थप सामग्रीका साथमा संवाददाता सरिता खनाल।
मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङ मार्गका रूपमा लिइएको नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको सोमबार औपचारिक उद्घाटन भएको छ। निर्माणका लागि सम्झौता भएको 7 वर्षपछि उद्घाटन गरिएको यो सुरुङ मार्ग सञ्चालनमा आएसँगै काठमाडौँ उपत्यकाको प्रवेशद्वारमा हुने सवारी चाप व्यवस्थापन, यात्रा समयको बचत तथा सुरक्षित र आधुनिक सड़क पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ। सुरुङ मार्ग आयोजनाका उपनिर्देशक इन्जिनियर सञ्जय पन्थीले सुरुङ मार्ग उद्घाटन भएसँगै पहिलो चरणमा एम्बुलेन्स, सुरक्षा निकायका र अत्यावश्यक सवारी साधनलाई मात्र प्रवेश दिइने बताउनुभयो। परीक्षणपछि विभिन्न पक्षसँग छलफल तथा सुरुङ मार्गको सुरक्षा अवस्था र ट्राफिक व्यवस्थापनको परीक्षण गरेर अन्य सवारी साधन सञ्चालन गरिने आयोजनाका उपनिर्देशक इन्जिनियर पन्थीले जानकारी दिनुभयो।
हामीले केही दिन अत्यावश्यक सवारी साधनहरू एम्बुलेन्स, दमकल लगायत सुरक्षाकर्मीको सवारी साधनलाई प्रवेश गर्ने व्यवस्था मिलाएका छौँ। 3 महिनासम्म यो ट्रायल फेज हुन्छ र 3 महिनापछि चाहिँ हामीले फुल फेजमा ओपन गर्ने तयारी रोड युजरहरूबाट हाम्रो अनुशासनको पालन भयो, कुनै दुर्घटनाहरू बीचमा भएनन् भने ट्रायल अवधि चाहिँ अलिक छोटो पनि गराउन सकिन्छ। त्यसलाई प्रति हामीले यहाँ सुरक्षाको व्यवस्था गराएर आवश्यक निकायहरूसँग मकडिल गर्नुपर्ने हुन्छ। हाम्रो विभिन्न निकायहरू एपिएफको डिजास्टर टिम, पुलिस प्रशासन अनि चन्द्रगिरी र जोनीवासीको दमकलको टिमहरू समेत हुन्छ। आगलागि कसरी नियन्त्रण गर्ने, उद्धार कसरी गर्ने भन्ने सबै फिल्डमा एक्चुअल प्र्याक्टिस जस्तो गरेर अनि मात्र पब्लिकको लागि चरणबद्ध रूपमा चाहिँ हामीले खोल्छौँ।
परीक्षण अवधिभर सुरुङ मार्ग भएर सञ्चालन हुने सवारी साधनले कुनै शुल्क तिर्नुपर्ने छैन। कुल 2688 मिटर लामो सुरुङ मार्गमा परीक्षणपछि भने सवारी साधन सञ्चालन हुँदा निश्चित शुल्क तिर्नु पर्दछ। सवारी साधन अनुसार 60 रूपियाँदेखि 600 रूपियाँसम्म शुल्क लाग्ने सड़क विभागले जनाएको छ। आयोजनामा मुख्य एवं उद्धार गरी 2 सुरुङ मार्ग रहेका छन्। मुख्य सुरुङमा सवारी साधन सञ्चालन हुनेछ भने उद्धार कार्यमा उद्धार सुरुङ प्रयोग हुनेछ। सुरुङ मार्गमा सुरक्षा, सहज आवागमन र मानवीय सुरक्षाका लागि दमकल, आकस्मिक उद्धार, सीसीटीभी क्यामेरा, संचार र सुरक्षा संयन्त्र समेत उपलब्ध छ। काठमाडौँको चन्द्रगिरी नगरपालिका 1 दहचोक टोटी पाखाबाट शुरू हुने सुरुङ मार्ग पश्चिमतर्फ धादिङको धुनीबेसी नगरपालिकाको सिस्ने खोलामा पुगेर टुङ्गिनेछ। सुरुङ मार्ग सञ्चालनले हाल सञ्चालनमा रहेको राजमार्गमा हुने जाम, त्यहाँको उकालो र घुमाउरो बाटो आदिका कारण इन्धन र सड़क उपभोक्ताको 30 मिनट भन्दा बढ़ी समय बचत हुने अपेक्षा गरिएको छ। पुनः आयोजनाका उपनिर्देशक इन्जिनियर सञ्जय पन्थी।
गत वर्षको साउनको 26 गते क्याबिनेटबाट स्वीकृत भएको र राजपत्रमा उपलब्ध भइसकेकोले रोडको साइडबाट चाहिँ हेर्न सकिन्छ। सर्वसाधारणले पनि अटोमेटिक सिस्टम, आरएफआईडी सिस्टम पनि चलन गरेका छौँ। त्यसमा चाहिँ आफै शुल्क काटिने व्यवस्था हुन्छ। त्यसमा जाममा नपरिकन स्वतः टोल बुथमा टोल नगरिकन स्वतः कट्टा गर्ने सिस्टम पनि चलन गरिसकेको छ। टनलमा चाहिँ 3.5% गेटको समानान्तर किसिमको उकालो भएकोले यसमा चाहिँ गाडीहरू बिग्रिने चान्स एकदमै कम हुन्छ। फ्युल खपत हुने, समयको बचत हुने लगायत माथि निस्कदाखेरि 30 मिनट भन्दा पनि धेरै समय बचत हुने देखिन्छ। त्यसले सर्वसाधारणलाई धेरै सहज हुने देखिन्छ।
सुरुङ मार्ग निर्माणमा जापान सरकारले 21 अर्ब रूपियाँ बराबरको सहुलियत ऋण र नेपाल सरकारको 6 अर्ब रूपियाँ बराबरको लगानी रहेको छ। सुरुङ मार्गको शिलान्यास 7 वर्ष अघि 2076 कार्तिक 6 मा भएको थियो। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाबाट प्रभावित क्षेत्रको खानेपानी आयोजनाको दीर्घकालीन सञ्चालन मर्मत सम्भार तथा स्थानीय सरोकारका विषयमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र प्रभावित क्षेत्रका स्थानीय प्रतिनिधिबीच छलफल भएको छ। आज पूर्वाधार विकास मन्त्रालयमा आयोजित छलफलमा नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाबाट चन्द्रागिरी नगरपालिका एक र दुईका प्रभावित बासिन्दाका लागि बनाइएका खानेपानी आयोजनाको दिगो सञ्चालन सुनिश्चित गर्न 11 बुँदे निर्णय गरिएको मन्त्रालयले जनाएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज बसेको सर्वदलीय बैठकले सबैलाई सामाजिक सद्भाव कायम राख्न आह्वान गरेको छ। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकमा देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटनाका सम्बन्धमा प्रभावित क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न सबैले आआफ्नो तहबाट प्रभावकारी प्रयास गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेले जानकारी दिनुभयो। अहिले देवानगंज घुस्की कप्तानगंज बुटहा र हरिनगरा बजार क्षेत्रमा स्थानीय प्रशासनले बिहान 7 बजेदेखि निषेधाज्ञा जारी गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी लामिछानेले घटना प्रभावित क्षेत्रमा कुनै पनि अप्रिय घटना हुन नदिन प्रशासनले आवश्यक सुरक्षा संयन्त्र परिचालन गरेको र त्यहाँ हालको जनजीवन सामान्य बन्दै गएको बताउनुभयो। कप्तानगंजमा गैराती 2 समूहबीच भएको झडपको घटनामा गोली लागेर घाइते भएका 24 वर्षीय ओम प्रकाश मेहताको उपचारका क्रममा निधन भएको थियो। बैठकमा जिल्लास्थित प्रमुख राजनीतिक दलका प्रतिनिधि सुरक्षा निकायका प्रमुख तथा सरोकारवालाको सहभागिता थियो। गृह मन्त्रालयले गैराती सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी सीडीओ वासुदेव घिमिरे सहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ। घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उहाँको ठाउँमा संखुवा सभाका सीडीओ ईश्वरी प्रसाद अरियाललाई खटाइएको छ। यस्तै कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय काठमाडौँ तानिएको छ भने प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक एसपी केशव थेवेलाई भैरवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल खटाइएको छ। थेवेको स्थानमा उक्त विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई पठाइएको छ। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा हिजो राति 2 समूहबीच भएको झडपमा 1 जनाको निधन भएको थियो। घटनामा परेर 9 जना सर्वसाधारण 10 जना नेपाल प्रहरी र 5 जना सशस्त्र प्रहरी गरी 24 जना घाइते भएका थिए। वीरगंजको नारायणी अस्पतालमा अस्ति भएको तोडफोड र चिकित्सकमाथिको कुटपिटको विरोधमा चिकित्सक तथा स्वास्थ्य कर्मीहरूको हड़ताल आज पनि जारी रहेको छ। स्वास्थ्य कर्मीहरूले आज वीरगंजको घण्टाघर चोकमा नाराबाजी गर्दै दोषीमाथि कार्यवाही र शान्ति सुरक्षाको ग्यारेन्टीको माग गरेका छन्। हिजोदेखि नारायणी अस्पतालको आकस्मिक सहितका सबै सेवा ठप्प पारेर स्वास्थ्य कर्मीहरू आन्दोलित भएका छन्। नेपाल चिकित्सक संघको आह्वानमा वीरगंजका निजी अस्पतालका चिकित्सकहरूले समेत आन्दोलनमा ऐक्यबद्धता जनाएपछि त्यहाँका प्राय सबै अस्पतालको उपचार सेवा प्रभावित बनेको छ। शनिबार वीरगंज 25 का 45 वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित आफन्त र गाउँले आकस्मिक कक्षमा तोडफोड गर्दै डाक्टर प्रमोद रामलाई निर्घात कुटपिट गरेका थिए। यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आजै एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत चिकित्सकहरूलाई तत्काल काममा फर्किन अनुरोध गरेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले जनताको चाहना अनुरूप विकासका लागि आवश्यक कानून संशोधन गर्नुपर्ने बताउनु भएको छ। चितवनमा पत्रकारसँग आज कुराकानी गर्दै उहाँले जनताको अपेक्षा अनुसार कानून बनाउन नसक्दा योजना अनुसारका काम गर्न कठिनाई हुने उल्लेख गर्नुभयो। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सरकारले प्रतिबन्ध लगाएका वस्तुको भौतिक तथा डिजिटल माध्यमबाट बिक्री वितरण भइरहेको गुनासो प्राप्त भएकाले त्यस्ता गतिविधि रोक्न सम्बन्धित सबै पक्षलाई चेतावनी दिएको छ। विभागले आज सूचना जारी गर्दै निकासी पैठारी नियन्त्रण ऐन अनुसार नेपाल सरकारले विभिन्न समयमा नेपाल राजपत्र मार्फत निकासी वा पैठारीमा पूर्ण बन्देज लगाएका वस्तु अझै पनि बजारमा बिक्री वितरण भइरहेको विषयप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हा र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले काठमाडौँ उपत्यकामा वर्षौंदेखि सड़कका पोलमा लत्रिएका तथा प्रयोगविहीन अवस्थामा रहेका इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार व्यवस्थापनको प्रगतिबारे आज संयुक्त रूपमा स्थलगत अनुगमन गर्नुभएको छ। मन्त्री द्वयले गौशाला, पुरानो बानेश्वर, जड़ीबुटी लगायत क्षेत्रमा पुगेर तार व्यवस्थापन कामको निरीक्षण गर्नुका साथै सम्बन्धित निकायका पदाधिकारीसँग प्रगति र देखिएका समस्याबारे जानकारी लिनुभएको हो। महान्यायाधिवक्ता कार्यालयले चौथो पञ्चवर्षीय रणनीतिक योजना 2083-84 दुई हजार 87-88 सार्वजनिक गरेको छ। महान्यायाधिवक्ता कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता डाक्टर नारायण दत्त कण्डेलले सार्वजनिक गर्नुभएको हो। फौजदारी न्यायको सुदृढीकरण भन्ने नारा रहेको सो योजनाको मुख्य पाँचवटा प्राथमिकता रहेका छन्। यही साउन 1 गतेदेखि लागू भएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ के अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट। अब त रातै
हाम्रो। अब रात तपाईँको नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। फ्रान्स र स्पेनमा फैलिएको भीषण डडेलो अझै नियन्त्रणमा आउन सकेको छैन। डडेलोका कारण 3,25,000 भन्दा बढ़ी मानिस घर छाड्न बाध्य भएका छन्। मौसमविदले नयाँ उष्ण लहर आउने चेतावनी दिएसँगै आगो अझ फैलिने जोखिम बढ़ेको छ भने दुवै देशले ठूलो संख्यामा अग्नि नियन्त्रक, सैनिक र सुरक्षाकर्मी परिचालन गरेका छन्। दक्षिण पश्चिम फ्रान्सको गिरण्डे क्षेत्र र स्पेनको म्याड्रिड आसपासका क्षेत्रमा लागेको आगो दुवै देशको इतिहासकै सबैभन्दा विनाशकारी डडेलो मध्ये एक बनेको छ। फ्रान्समा डडेलोका कारण विशाल आगोको बादल बनेको छ। यस्तो बादलले आफ्नै हावाको प्रणाली सिर्जना गरी नयाँ स्थानमा चट्याङ मार्फत थप आगो फैलाउने जोखिम बढ़ाएको फ्रान्सको राष्ट्रिय अग्नि नियन्त्रक महासंघले जनाएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
पछिल्लो समय नेपालको कुल ऊर्जा माग साँझको समयमा 3,248 मेगावाट बराबर पुगेको छ। जस अनुसार हाल कुल 73,629 मेगावाट घण्टा बराबर माग पुगेको छ। नेपाल विद्युत प्राधिकरणले भारतबाट बिजुली आयात नभएको र प्राधिकरणले हाल कुल 22,102 मेगावाट घण्टा बराबर बिजुली निर्यात गरिरहेको जनाएको छ। प्राधिकरणको प्रणालीमा निजी ऊर्जा उद्यमीहरूले 47,563 मेगावाट घण्टा बराबरको बिजुली उपलब्ध गराउँदै आएका छन्। त्यस्तै प्राधिकरणका सहायक कम्पनीहरूले 17,108 मेगावाट घण्टा बराबर बिजुली उपलब्ध गराएका छन्। प्राधिकरणका आफ्नै आयोजनाबाट कुल 8,959 मेगावाट घण्टा बराबरको ऊर्जा हाल उपलब्ध भएको छ। कुल राष्ट्रिय माग 51,527 मेगावाट घण्टा बराबर हुँदा साँझको समयको विद्युतको माग 3,248 मेगावाट बराबर पुगेको हो। गत आर्थिक वर्ष 2082-83 गण्डकी प्रदेशका 11,232 किसानहरूले 5,58,00,000 रूपियाँ प्रोत्साहन रकम प्राप्त गरेका छन्। गण्डकी प्रदेश सरकारले किसानहरूलाई व्यावसायिक कृषिमा लाग्न प्रेरणा प्राप्त होस् भनेर प्रोत्साहन रकम प्रदान गरेको प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ। मापदण्ड अनुसार छनौट भएका दुग्ध सहकारी मार्फत किसानहरूलाई प्रोत्साहन उपलब्ध गराउने गरेको प्रदेश मन्त्रालयका वरिष्ठ पशु विकास अधिकारी डाक्टर शोभा शर्माले जानकारी दिनुभयो। दैनिक 200 लिटर र वार्षिक 200 दिन दूधको कारोबार गर्ने सहकारी संस्थाहरूले प्रोत्साहन स्वरूपको रकम प्राप्त गर्न सक्ने मापदण्ड रहेको छ। हरेक आर्थिक वर्षमा कम्तीमा 30 दिन सहकारीमा दूध बिक्री गर्ने किसानले प्रोत्साहन सहयोग रकम प्राप्त गर्ने गरेको र एउटा सहकारीलाई बढ़ीमा 17,50,000 रूपियाँसम्म प्रोत्साहन सहयोग गर्ने गरेको वरिष्ठ पशु विकास अधिकारी डाक्टर शर्माले बताउनुभयो। सोमबार नेपाली शेयर बजारको परिसूचक नेप्से 33.28 अंकले घटेको छ। यो कमीसँगै बजारको परिसूचक नेप्से सोमबार 2,701 अंकमा झरेको छ। अघिल्लो कारोबार दिन शुक्रबार परिसूचक नेप्से 7.90 अंकले बढेको थियो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार। आईसीसी विश्वकप लीग दुई अन्तर्गत नेपालले नामिबियासँग प्रतिस्पर्धा गरिरहेको छ। नेदरल्याण्डसको युट्रेस्टमा जारी खेलमा नामिबियाले नेपाल सामु 212 रनको लक्ष्य प्रस्तुत गरेको छ। अहिले जवाफी ब्याटिङ गरिरहेको नेपालले 31 ओभरमा 3 विकेटको क्षतिमा 101 रन बनाएको छ। टस हारेर पहिले ब्याटिङमा उत्रिएको नामिबियाले 20 ओभरमा 7 विकेटको क्षतिमा 211 रन जोड्यो। उसका लागि जन निकोलस फ्रायलिङ्कले शतकीय पारी खेले। 149 बल खेलेका उनले 3 चौका मात्रै प्रहार गर्दै 100 रनमा रन आउट हुन पुगे। यस्तै लौरेन स्टिन क्याम्पले 59 तथा मलान क्रुगरले 15 रन जोड़े। बलिङतर्फ नेपालका करण केसी एक्लैले 5 विकेट लिए। सोमपाल कामीले 1 विकेटको सफलता हात पारे। अब मौसम। आज राति देशका हिमाली पहाड़ी र तराई भूभागका केही स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँदेखि धादिङ जोड्ने नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा मुलुककै पहिलो सुरुङ मार्ग सञ्चालनसँगै सड़क यातायातमा फड्को। सामाजिक सद्भाव कायम गर्न सबैमा आह्वान गर्ने सुनसरीमा बसेको सर्वदलीय बैठकको निर्णय। स्थानीय देवानगंज र आसपासका क्षेत्रमा प्रशासनद्वारा निषेधाज्ञा जारी। चिकित्सकमाथि भएको कुटपिटको विरोधमा स्वास्थ्य कर्मीहरूद्वारा नारायणी अस्पतालमा आकस्मिक सहितका सबै सेवा ठप्प। र फ्रान्स र स्पेनमा फैलिएको डडेलो अझै नियन्त्रणमा आउन सकेन। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।